प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 19 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 66 जिल्लाका 142 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाद्वारा राजनीतिक स्थिरता र सुशासन सहितको संकल्प पत्र सार्वजनिक। महाशिवरात्रीका लागि पशुपतिनाथमा सम्पूर्ण तयारी पूरा। अमेरिका, रूस र युक्रेन बीचको अर्को चरणको त्रिपक्षीय वार्ता यही फेब्रुअरी 17 र 18 जेनेभामा हुने। र मच्छिन्द्र फुटबल क्लब 7 झापा गोल्ड कपको फाइनलमा।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 66 जिल्लाका 142 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म 1,82,30,000 मतपत्र छपाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब 11 जिल्लाको मात्र मतपत्र छपाई बाँकी रहेको सहायक प्रवक्ता जीशीले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधि सभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ। काठमाडौँको धुम्रबाराही स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले संकल्प पत्र सार्वजनिक गर्नुभएको हो। अबको गन्तव्य सबल, समृद्ध र समुन्नत नेपाल भन्ने दीर्घकालीन सोच सहित राजनैतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्याय सहितको समृद्धिका विषय संकल्प गरिएको छ। यस्तै संकल्प पत्रमा देशलाई विक्रमसम्म 2087 मध्यमा स्तर भएको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्र समावेश गरिएको छ भने शिक्षा, स्वास्थ्य र गरीबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार, रणनीतिक दिगो पूर्वाधार, दिगो शहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व वृद्धि, प्रभावकारी सेवा प्रवाहका योजना अगाडि सारिएको छ। यस्तै संकल्प पत्रमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशमा बस्ने नेपालीको सीप तथा पूँजी, निजी क्षेत्रको सहभागितामा देशको समग्र अर्थतन्त्रको जीडीपीमा 82% पूँजी निर्माणमा 77% योगदान पुर्याउने लक्ष्य राखिएको छ। स्थानीय र केन्द्रीय दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्ने संकल्प पत्रमा प्रतिबद्धता समेत जनाइएको पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो। नेपाली कंग्रेसले सभ्य, सुसंस्कृत र सन्तुलित शैलीमा मतदाता बीच प्रस्तुत हुन पार्टीका उम्मेद्वार तथा कार्यकर्तालाई आग्रह गरेको छ। कंग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी लोकप्रिय बन्नका लागि कपोल कल्पित र असम्भव वाचा गर्ने तथा जनताको मन भाड्ने खालका क्रियाकलाप नगर्न पार्टी पंक्तिलाई आग्रह गरेको हो। पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचन आचार संहिता निशर्त रूपमा पालना गर्न नेपाली कंग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै तर्क विवेकबाट निर्दिष्ट व्यवहार मात्र प्रदर्शन गर्न पार्टी पंक्तिमा अभिमुखीकरण भइसकेको बताउनुभयो। नेपाली कंग्रेस आफ्नो व्यवहार र कार्यशैलीबाट उदाहरण बन्न चाहेको उल्लेख गर्नुहुँदै प्रवक्ता चालिसेले कुनै पनि किसिमका अशोभनीय अराजक र अवाञ्छित व्यवहार देखाउने छूट कसैलाई नभएको स्पष्ट पार्नुभयो। भोलि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तय भएको उल्लेख गर्दै प्रवक्ता चालिसेले घोषणा पत्रमा गर्न सक्ने काम मात्रै उल्लेख भएको बताउनुभयो। निर्वाचन आयोगले तोकेको तालिका अनुसार फागुन 4 गतेदेखि कंग्रेस देशैभर चुनावी प्रचार प्रसारको औपचारिक कार्यक्रम लिएर जाने उल्लेख गर्दै प्रवक्ता चालिसेले यही फागुन 6 गते कंग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा आमसभा गर्ने समेत जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कंग्रेससँग देश बदल्ने सोच संकल्प र योजना रहेको बताउनु भएको छ। सर्लाही क्षेत्र नम्बर 4 आज भेटघाट गर्दै सभापति थापाले विगतमा गरेका कमी कमजोरीबाट पाठ सिक्दै वर्षौंदेखि गर्छौं भनेर गर्न नसकिएका कामलाई मूर्त रूप दिने योजना तथा तयारी सहित नेपाली कंग्रेस निर्वाचनमा सहभागी भएको बताउनुभयो। भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियम मार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा 262 सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन दिनुभएको हो। पाँच थरमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढ़िरहेको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पाँच थरमा सबै उम्मेद्वारहरू नयाँ अनुहार रहेका छन् र त्यसले मतदातामा थप उत्साह जागरण भएको छ। पाँच थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
पाँच थरमा 15 विभिन्न राजनैतिक दलका उम्मेद्वारहरूले प्रतिस्पर्धा गर्दैछन्। सबै उम्मेद्वारहरू प्रतिनिधि सभाका लागि नयाँ अनुहार भएकाले यहाँका मतदाताहरू उत्साहित देखिएका छन्।
निर्वाचनले देशमा परिवर्तन ल्याओस्, युवाले वैदेशिक रोजगारीको लागि बाहिर जानु नपरोस्।
विकास निर्माणका कामहरू अलिकति सुस्त भइरहेको खण्डमा चाहिँ पाँच थर जिल्लामा सबै नयाँ अनुहार आउँदाखेरि मतदान गर्न चाहिँ एक्साइटेड भइरहेछ।
नयाँ आएकोमा म एकदम उत्साहित छु, खुसी छु र केही हुन्छ भन्ने मलाई लाग्यो।
जसले नेतृत्व लिए पनि भ्रष्टाचारको चाहिँ जरैदेखि अन्त्य गर्ने खालको नेतृत्व रहोस्।
सबै राजनैतिक दलले आचार संहिता उल्लंघन नगर्ने प्रतिबद्धता गरेका छन्। हालसम्म उल्लंघनका उजुरी परेको छैन। मुख्य निर्वाचन अधिकृत कुमार मास्के,
आचार संहिता उल्लंघनसँग सम्बन्धित मौखिक या लिखित रूपमा कुनै उजुरी दल विशेष या त कसैको तर्फबाट नआएको अवस्था हो। हाम्रो आजसम्मको अवस्थालाई हामीले हेर्दाखेरि निर्वाचनको जुन वातावरण छ सामान्य नै रहेको अवस्था हो।
जिल्लाका सबै मतदान केन्द्रहरू मतदाता तथा उम्मेद्वारहरूमा सुरक्षाको राम्रो प्रबन्ध पारिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो।
मतदान स्थलको संवेदनशीलताको आधारमा हामीहरूले परिचालित गर्छौ। नेपाल प्रहरी सशस्त्र प्रहरी बलको आउँछ, मतदान केन्द्रमा चाहिँ खट्छ, मोबाइल टोलीहरू हुन्छन्, त्यसपछि स्ट्राइकिङ टोलीहरू हुन्छन्, सुरक्षा व्यवस्था यसै गरी मिलाएको अवस्था हो।
निर्वाचन आयोगको कार्यतालिका अनुसार नै निर्वाचनको तयारी भइरहेको छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कार्की,
आयोगले निर्धारित कार्यतालिका बमोजिम चाहिँ सामग्री खरिदका लागि पनि प्रक्रिया अगाडि बढाएर जुन 37 प्रकारको सामग्री खरिद गरिसकेका छौँ, यो जनशक्तिको विवरण तयार गर्ने र त्यो जनशक्तिको विवरण चाहिँ तयार गरेर चाहिँ मुख्य निर्वाचन अधिकारी तथा निर्वाचन अधिकारी कार्यालयमा बुझाउने हुन्छ। अनुसूचीले तोकेको ढाँचामा उतार गरेर चाहिँ हामीले चाहिँ मुख्य निर्वाचन अधिकारी कार्यालयमा त्यो पनि विवरण आजकै मितिमा चाहिँ बुझाइसकेका छौँ।
पाँच स्तरमा 102 मतदान स्थलमा 179 मतदान केन्द्र छन्। जिल्लामा 1,43,408 जना मतदाता रहेका छन्, जुन अघिल्लो निर्वाचनको भन्दा करिब 3,000 बढ़ी हो। दुर्गा खनाल, रेडियो नेपाल, पाँच स्तर।
महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको छ। पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनलाई सहज ढंगले दर्शन गर्न सक्ने व्यवस्था गरिएको र सरसफाई लगायत आवश्यक तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रमा साधु सन्त एवं टाढाबाट आउने भक्तजनको चहल पहल बढ़नुका साथै देश विदेशबाट आएका साधु सन्त एवं भक्तजनका कारण मेला लागेको छ। महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई फूलमालाले विशेष रूपमा सिंगारिएको र यस वर्ष सफाईमा विशेष ध्यान दिइएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताउनुभयो। पशुपति क्षेत्रमा आएका साधु सन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको बताउँदै उहाँले यस वर्ष 4,000 देखि 4,500 सम्म साधु सन्त आउने अनुमान गरिएको जानकारी दिनुभयो। राष्ट्रको लागि हप्ताको 2 घण्टा स्वयं सेवा भन्ने नाराका साथ बागमती सफाई महाअभियान अन्तर्गत महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्रको राम मन्दिर र आर्यघाट सँगै बागमती नदी किनारमा सरसफाई गरिएको छ। महाशिवरात्रिको पूर्व सन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा गरिएको शोभायात्रामा स्वदेश तथा विदेशबाट आउनुभएका साधु सन्त र स्थानीय भक्तजनको सहभागिता रहेको थियो। यसैबीच महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजनहरूलाई गरगहना लगाएर मन्दिर नजान प्रहरीले अनुरोध गरेको छ। महाशिवरात्रि पर्वका अवसरमा भेड़भाड़मा चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन महत्वपूर्ण र महँगो सरसामान लिएर नआउन सहित आज विभिन्न 13 बुधे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको एक स्थानीय तह एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र विस्तार गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा सञ्चालन भइरहेको त्यस कार्यक्रमले कृषकलाई उत्पादन सिंचाई क्षमता अभिवृद्धि र बजारीकरणमा सहयोग गरेपछि अहिले कृषिले त्यस क्षेत्रको किसानको मुहार नै फेरेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
एक स्थानीय तह एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र कार्यान्वयनमा रहेको छ। यस कार्यक्रमको उद्देश्य स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि उत्पादनलाई प्रवर्धन गर्नु हो। कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृष्णपुर नगरपालिकाका 40 वटा समूह सहकारी तथा व्यावसायिक कृषकहरूलाई छनौट गरेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख कृषि प्रसार निर्देशक हरिप्रसाद भनेरो
3 वर्षको कार्यक्रम हो यो। पहिलो वर्षमा छौँ हामी चाहिँ विशेष गरेर यो क्षेत्र विस्तारको अभियानमा छौँ। बजारीकरणलाई चाहिँ अगाडि बढाउनको लागि ढुवानीका साधनमा पनि सहयोग गर्ने भन्ने रहेको छ। किसानले उत्पादन गरेको कुराको बिक्री सुनिश्चित भयो भने किसानमा एक खालको हौसला बढ्छ र त्यसले अन्तत उत्पादनलाई वृद्धि गर्ने क्षेत्रफल विस्तार हुने भएको कारणले गर्दाखेरि एक त हामी बजारीकरणमा अलिक फोकस गरिरहेका छौँ र दोस्रो नम्बरमा हामी चाहिँ किसानलाई अलिकति प्रविधिको विषयमा पनि ज्ञानहरू दिने सिपहरू दिने खालको कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ।
कम क्षेत्रफलमा तथा परम्परागत रूपमा आत्म उपभोगमा सीमित तरकारी खेती गर्दै आउनुभएका कृष्णपुरका कृषकहरू अहिले बजार लक्षित उत्पादनतर्फ उन्मुख हुनु भएको छ। तरकारी उत्पादक कृषकहरू।
मेरो नाम सुनिल चौधरी हो। म कृष्णपुर नगरपालिका वार्ड नम्बर 6 इन्द्रायणी कृषक समूहको अध्यक्ष हुँ। इन्द्रायणी कृषक समूहमा हामीहरू 32 जना किसान छौ। आर्थिकको लागि पनि केही समस्या छैन सर। अर्काको देशमा खाडी मुलुकमा काम गर्नु भन्दा आफै नेपालमा पनि कृषिमा काम गरेपछि घरको खर्च ढान्न आफ्नो बच्चालाई पढाउनको लागि खर्चलाई पनि त्यति आवश्यक छैन।
मेरो नाम प्रेम बहादुर डङ्गौरा कृष्णपुर नगरपालिका छ। अहिले 3 बिघा जति तरकारी लगाएको छ। पोहोरको सालमा 14 लाख जति बनाएको थिएँ पैसा। सहयोग च्याम्पा लिरा छन् पावर टिलर भनौ टनेल लिरा छन् ट्याङ्की बिउ बिजन पनि पाइरहेको छौ।
म सेबु राणा म चाहिँ शिव शक्ति कृषि समूहबाट हो सदस्य। तरकारी यसपालि छ 25 कट्ठा। पहिला 2-3 साल म इन्डिया बसे त्यहाँदेखि आएर यहाँ 2 सालदेखि लागेका छौँ। यसको कमाई गर्दाखेरि 14-15 लाखको कारोबार हुन्छ।
कृषि ज्ञान केन्द्रले कृषकको सम्मान हुने गरी यन्त्र उपकरण वितरण तरकारी खेती विस्तार र बजारीकरणमा गरेको सहयोग सराहनीय रहेको जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य जयसिंह विष्टको धारणा छ।
यहाँका किसानहरू लगनशील छन्, कृषिमा लालायित छन्, कृषि औजारहरू अनुदानको रूपमा यस ठाउँमा दिलाउनु भयो, यसको लागि पनि म कृषि ज्ञान केन्द्र कञ्चनपुरलाई हृदयदेखि नै यहाँको जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु।
स्थानीय तह विशेष यस्ता कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सृजनामा समेत योगदान पुर्याइरहेका छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सड़क खण्डको तिनाउ गाउँपालिका तीन दोभानमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टिप्परले ठक्कर दिँदा गुल्मी जिल्लाको साविक पूर्ति घाट चारका 31 वर्षीय मिलन सार्की र रूपन्देही बुटवल उपमहानगरपालिका 8 28 वर्षीय सीता राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो। पर्सा जिल्लामा संचालित मिटर ब्याज विरूद्धको अभियान अन्तर्गत आजसम्म 1754 मुद्दा मेलमिलाप मार्फत समाधान गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार जिल्लाभरबाट कुल 2377 उजुरी परेका थिए, जसमध्ये 623 उजुरी अझै फर्से उठ्न बाँकी रहेका छन्। उहाँले हालसम्म मेलमिलाप प्रक्रियाबाट 33 करोड़ रूपियाँ भन्दा बढ़ीको बिगो फिर्ता भएको र 58 विघा 10 कट्ठा जग्गा पुनः पीड़ितको नाममा फिर्ता गरिएको जानकारी दिनुभयो। पर्सामा हाल मिटर ब्याजी विरूद्धको अभियान अन्तर्गत बाँकी रहेका उजुरीहरूलाई समेत वार्ता र कानूनी माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको प्रहरी उपरीक्षक पाठकले बताउनुभयो। युक्रेन, संयुक्त राज्य अमेरिका र रूस बीचको त्रिपक्षीय वार्ताको अर्को चरणको वार्ता जेनेभामा फेब्रुअरी 17-18 हुने जनाइएको छ। रूसी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी व्लादिमिर मेडिन्स्कीले गर्ने। रूसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुक मार्फत सैन्य, राजनीतिक र सुरक्षा घटकलाई समावेश गर्दै युक्रेनी वार्ता टोली गठन गरिएको जनाउनु भएको छ। यसै गरी उमेरोभले दिगो र स्थायी शान्ति प्राप्त गर्नु वार्तामा युक्रेनी प्रतिनिधि मण्डलको मुख्य लक्ष्य रहेको कुरामा जोड़ दिनुभएको छ। तीन देशबीच त्रिपक्षीय सुरक्षा परामर्शको पहिलो चरणको वार्ता जनवरी 23-24 अबुधाबीमा भएको थियो, जहाँ रूसी प्रतिनिधि मण्डलको नेतृत्व सैन्य प्रमुख इगोर कोस्ट्युकोभले गर्नु भएको थियो। दोस्रो चरण अबुधाबीमा 4-5 फेब्रुअरीमा भएको थियो भने बैठकपछि रूस र युक्रेन 314 युद्धबन्दी आदान प्रदानमा सहमत भएको जनाइएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो र चिनिया विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको जनाइएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिनुभएको हो। दुवै पक्षले दुई राष्ट्र प्रमुखहरूद्वारा गरेको महत्वपूर्ण सहमति संयुक्त रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सन् 2026 चीन र अमेरिका आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगको दिशामा अगाडि बढ़ने वर्ष हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेलमा चिनिया राष्ट्रपति शी जिनपिङलाई भेट्ने र सीले यस वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको घोषणा गरेपछि यो भेटवार्ता भएको जनाइएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले अप्रेलमा राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गर्ने बताउनु भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदानमा कटौती गरेको छ। महालेखा नियन्त्रक कार्यालयले गत माघ 27 गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ता बापतको रकम कटौती गर्न भनेको छ। पुष मसान्तसम्म लक्ष्यको तुलनामा 81.75% मात्र राजस्व संकलन भएको र सोही अनुपातमा प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखिआएको महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा उल्लेख छ। अर्थ मन्त्रालयले गत साउनमा नै चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि 95 बुँदे मार्गदर्शन जारी गर्दै वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्दा पहिलो र दोस्रो किस्ता शुरू अनुमान बमोजिम र तेस्रो किस्ता पुष मसान्तको राजस्व लक्ष्य तथा संकलनको अनुपातका आधारमा भुक्तानी गरिने जनाएको थियो। यस वर्ष सरकारले 15,33,44,69,00,000 कुल आमदानी गर्ने लक्ष्य राखेकोमा पुष मसान्तसम्मको प्राप्ति भने 5,88,51,42,00,000 अर्थात वार्षिक लक्ष्यको 38.38% मात्रै छ। यसरी लक्ष्यभन्दा कम राजस्व उठेपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती गरिएको हो। चालू आर्थिक वर्षको 7 महिनाको अवधिमा नेपालमा 40,28,00,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार यस अवधिमा स्वचालित मार्गबाट 3,25,00,00,000 र स्वीकृति मार्गबाट 37,03,00,00,000 रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 13.5 अर्ब रुपियाँले बढ़ी हो। गत आर्थिक वर्षको माघसम्म 26,84,17,00,000 बराबर प्रत्यक्ष वैदेशिक लगानीले स्वीकृति पाएको थियो। यस वर्षको साउनमै 20 अर्ब भन्दा बढ़ी लगानी प्रतिबद्धता आएकोमा 7 महिनासम्ममा विदेशी लगानी प्रतिबद्धता बढ़ेर 40 अर्ब नागिएको छ। माघसम्म 525 उद्योगहरू प्रत्यक्ष विदेशी लगानीका दर्ता भएको विभागले उल्लेख गरेको छ। यस अवधिमा प्रत्यक्ष विदेशी लगानीमा दर्ता भएका उद्योगले करिब 21,000 रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिम्मा लिएको काम समयमै पूरा नगर्ने 20 निर्माण कम्पनीहरू कालो सूचीमा परेका छन्। प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले शनिबार सूचना प्रकाशित गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार ती निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको जानकारी गराइएको छ। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 अनुसार कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। एक वर्षको अवधिका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीहरूले यस अवधिमा अब कुनै पनि निर्माण कार्यमा भाग लिन पाउने छैनन्। 3 वर्षदेखि निरन्तर स्ट्रबेरी भुइँ ऐसेलु खेती गर्दै आउनुभएका बनेपा नगरपालिका 10 जना गालका मुक्ति विष्टलाई हिजो आज भुइँ ऐसेलु टिप्न र बजारमा पठाउन भ्याइ नभ्याइ भएको छ। यसबाट उहाँले 20,30,00,000 आमदानी पनि गर्दै आउनु भएको छ। बजारीकरणको समस्या नभएको वर्षेनी बजार माग बढ्दै गएकोले भुइँ ऐसेलु खेती विस्तार हुँदै गएको किसान विष्टले जानकारी दिनुभयो। स्थानीय बजारमा प्रति किलो 400 देखि 800 सम्ममा भुइँ ऐसेलु बिक्री भइरहेको छ। गत वर्ष सबै खर्च कटाएर उहाँले 30,00,000 बचत गर्नुभएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विदेशी खेलाड़ी चम्किदा मच्छिन्द्र फुटबल क्लबले 4 पटकको झापा गोल्ड कप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई 4-0 पराजित गर्दै फाइनल प्रवेश गरेको छ। मच्छिन्द्रका स्ट्राइकर समेत रहेका विदेशी खेलाड़ी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मच्छिन्द्र फाइनल प्रवेश गरेको छ। मच्छिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मच्छिन्द्रले खेलको 4 मिनटमै अग्रता लियो। मच्छिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे। खेलको 24 मिनटमा मच्छिन्द्रले पेनाल्टी पायो। जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफ 2-0 बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबावमा परेको थियो। खेलको प्लेयर अफ द म्याच विजेता टीम मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भए। उनले नगद 25,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको फाइनल खेल फागुन 4 गते एपीएफ र मच्छिन्द्र बीच हुने हाम्रा संवाददाता रोहित काफले जानकारी दिनुभयो। महाशिवरात्रि तथा 263 नेपाली सेना दिवसको अवसरमा शनिबार धनगढ़ीमा एकता दौड़ कार्यक्रम सम्पन्न गरिएको सुदूरपश्चिम प्रितना हेडक्वार्टरको आयोजनामा एकता दौड़ भएको हो। 10 किलोमिटर खुल्ला दौड़मा पुरूषतर्फ भैरवनाथ गणका अक्कल पालले 32:35 निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरे। यस्तै नेपाली सेनाले सुर्खेतमा आयोजना गरेको पीस एण्ड युनिटी रन प्रतियोगिताको खुल्ला दौड़ 10 किलोमिटरमा सुर्खेतकी विमला कार्की र डोल्पाका अर्जुन बुढा प्रथम भएका छन्। सेनाको उत्तर पश्चिम प्रितनाद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित दौड़ प्रतियोगितामा महिलातर्फ विमलाले 41:03 सेकेण्ड र खुला पुरूषतर्फ अर्जुनले 31:17 दूरी पार गरेका हाम्रा संवाददाता आकाश तारा बयकले जानकारी दिनुभयो। आईसीसी टी20 विश्वकप अन्तर्गत समूह बी को खेलमा आयरल्याण्डले ओमानलाई 96 रनले पराजित गरेको छ। लगातार तेस्रो हारसँगै ओमान विश्वकपबाट बाहिरिएको छ। कोलम्बोमा शनिबार भएको खेलमा जितका लागि 236 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान 18 ओभरमा सबै विकेटको क्षतिमा 139 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको आयरल्याण्डले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 235 रनको योगफल खड़ा गरेको थियो। 3 खेलमा पहिलो जितसँगै 2 अंक बनाएको आयरल्याण्ड चौथो स्थानमा छ। तेस्रो हार खेपेको ओमान अंकविहीन बन्दै अन्तिममा छ। शीर्ष स्थानमा रहेको श्रीलंका र जिम्बाब्वेले 2 खेलबाट 4-4 अंक बनाएको छ। अस्ट्रेलिया 2 अंक सहित तेस्रो स्थानमा रहेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.9°C, न्यूनतम 10.5°C, काठमाडौँको अधिकतम 21°C, न्यूनतम 8.9°C, पोखराको अधिकतम 24.2°C, न्यूनतम 11.4°C, वीरेन्द्रनगरको अधिकतम 25.4°C, न्यूनतम 8.5°C, नेपालको अधिकतम 26.7°C, न्यूनतम 8°C। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 66 जिल्लाका 142 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाद्वारा राजनीतिक स्थिरता र सुशासन सहितको संकल्प पत्र सार्वजनिक। महाशिवरात्रीका लागि पशुपतिनाथमा सम्पूर्ण तयारी पूरा। अमेरिका रूस र युक्रेन बीचको अर्को चरणको त्रिपक्षीय वार्ता यही फेब्रुअरी 17 र 18 जेनेभामा हुने र मछिन्द्र फुटबल क्लब 7 झापा गोल्ड कपको फाइनलमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।